अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np/ विश्वभरिकै साथ प्रसारण भइरहेको बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता पुष्प बराल। हामी प्रत्येक हप्ताको आइतबार बिहान 8 बजे बिर्तामोड खबर प्रसारण गर्ने गर्दछौँ। बिर्तामोड खबरमा हामी स्थानीय जनताको अपेक्षालाई जनप्रतिनिधिले र सम्बन्धित निकायले कसरी सम्बोधन गर्न सकिरहनु भएको छ भन्ने विषय उजागर गर्ने प्रयास गर्ने गर्दछौँ। विशेष त नगरपालिका स्थापना भइसकेपछि बिर्तामोडमा विकास निर्माणका कामहरूले गति लिँदै गएको अवस्था छ। सहरी केन्द्रित विकास भयो भन्ने एक किसिमको आरोप पनि लाग्ने गरेको छ। विशेष गरेर सहरी क्षेत्रहरूमा विकास निर्माणका कामहरू धेरै देखिन्छन्, तर ग्रामीण इलाकामा विकास निर्माणका कामहरू के कसरी अगाडि बढेका छन् त? बिर्तामोड वडा नम्बर 10 ग्रामीण क्षेत्रमा पर्दछ। विशेष गरेर कृषि लगायतका क्षेत्रमा यहाँ धेरै अवसरहरू पनि छन्। पर्यटनका क्षेत्रमा पनि 10 नम्बर वडामा धेरै अवसरहरू रहेका छन्। ऐतिहासिक पुरातात्विक महत्त्वका संरचनाहरू पनि यो क्षेत्रमा रहेका छन्। यी क्षेत्रहरूलाई सम्बोधन गर्दै विकासका योजनाहरू कसरी अगाडि बढिरहेका छन् भन्ने विषयमा आज हामीले बिर्तामोड वडा नम्बर 10 का जनप्रतिनिधिसँग कुराकानी गर्ने प्रयास गरेका छौँ। विशेषतः जनप्रतिनिधिहरूको पछिल्लो कार्यकाल पनि 2 वर्षको कार्यकाल पुरा भइसकेको अवस्था छ। उहाँहरूले के कस्ता योजनाहरू बनाउनु भएको छ र विशेष गरेर कुन क्षेत्रलाई बढी फोकस गरिएको छ? भौतिक संरचनाका कुराहरू पनि एकतिर रहेका छन्। जनताहरूले भौतिक संरचनामा पनि चासो राख्नुभएको छ भने विशेषतः मान्छेलाई आत्मनिर्भर बनाउन, त्यहाँका जनताहरूलाई आत्मनिर्भर बनाउनका निम्ति वडाले के कस्ता योजनाहरू अगाडि सारेको छ भन्ने विषयमा आज हामी वडा नम्बर 10 का वडा सदस्य पृथ्वी बस्नेतसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। पृथ्वी सर, यहाँलाई स्वागत छ रेडियो भिजनमा।
धन्यवाद हजुर।
विशेष तपाईँहरू निर्वाचित भइसकेपछि जनताहरूले अपेक्षा गरेका थिए, हाम्रा कुराहरू सुनाइ हुन्छन्, जनताका अपेक्षाहरूलाई जनप्रतिनिधिले सम्बोधन गर्छन् भन्ने अपेक्षा राखेर तपाईँहरूलाई निर्वाचित गरेर पठाएको अवस्था छ। अहिले विकास निर्माणका कामहरू हेर्दाखेरि सहर केन्द्रित बढी हुन् कि सहरतिर चाहिँ धेरै कामहरू धेरै संरचनाहरू बनिरहेको, तर ग्रामीण क्षेत्रमा चाहिँ अहिले पनि सडकको अवस्था पनि त्यति मजबुत नदेखिएको, सिँचाइको कुराहरू छन्, कृषिका कुराहरू छन्, यी कुराहरूमा तपाईँहरूले कसरी ध्यान दिनुभएको छ, के गर्दै हुनुहुन्छ?
हजुरले जुन प्रसङ्ग उठाउनुभयो, जनगणनाहरू आउने क्रमहरू जारी भए तापनि हामीले पछिल्लो चरणमा राज्य पुनर्संरचनामा गए पश्चात हामीले जिम्मेवारी प्राप्त गरे पश्चात हामीले बिर्तामोड नगरपालिका वार्ड नम्बर 10 चाहिँ ग्रामीण क्षेत्रमा पर्ने एउटा वार्ड पनि हो। यो वार्डमा हामीले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय गरेर यस ठाउँको समृद्धिको लागि हामीले धेरै हामीले कामहरू गर्ने प्रयास गरेका छौँ। पछिल्लो चरणमा सङ्घीय सरकारको बजेट अन्तर्गत हामीले बिर्तामोड नगरपालिकाको स्वापायन टोल अन्तर्गत दलित बस्ती छ, त्यो दलित बस्तीको उत्थानको लागि, त्यो ठाउँको विकासको लागि चाहिँ हामीले सङ्घीय सरकारबाट 1 करोड बजेट प्राप्त गऱ्यौँ र चाहिँ भित्री बाटोहरू हामीले स्तर उन्नत गर्ने काम र कलम हाल्ने काम सम्पन्न गऱ्यौँ। त्यसै गरी प्रदेश सरकारकै सहयोगमा हामीले सैनिक बजारको बिचबाट जाने एउटा पहिनी थियो, त्यो पहिनी जिउँदो अवस्थामा थियो, त्यहाँबाट पनि हामीले प्रदेश सरकारबाट र सङ्घीय सरकारबाट हामीले सहयोग प्राप्त गऱ्यौँ। सङ्घीय सरकारबाट हामीले 1 करोड प्राप्त गऱ्यौँ भने प्रदेश सरकारको तर्फबाट हामीले 70 लाख प्राप्त गरेर त्यो बाटोको छेउमा रहेको पहिनी पनि हामीले कलमसहितको पहिनी सञ्चालन गर्न हामी सफल भयौँ। त्यसै गरी सङ्घीय सरकारकै सहयोगमा सैनिक मोड गोलाब जाने बाटो यो अत्यन्तै जीर्ण भइरहेको थियो, त्यो जीर्ण भएको बाटोलाई पनि हामीले पछिल्लो चरणमा करिब करिब गोलाबको छेउछेउ पुगेको छौँ। त्यो बाटोलाई पनि हामीले कालो पत्र गर्न हामी सफल भएका छौँ हामीले कार्यकालमा, र त्यसलाई थप गोलाब साबिक गोलाब हालको हल्लीबारी 1 सम्म जोड्नको लागि सङ्घीय सरकारबाट थप त्यो बाटोलाई नियन्त्रता दिँदै 2 पर करोड रुपियाँ बजेट विनियोजन भएको छ, त्यसलाई ठेक्का प्रक्रियामा हामीले लगिसकेका छौँ र ठेक्काको काम पनि पारमा भइसकेको छ। यही आर्थिक वर्षमा हामीले सम्पन्न गर्ने गरी बेतमत्र हल्दीबारीलाई कालो पत्रले जोड्ने काममा हामी सफल हुन्छौँ भन्ने हामीले अपेक्षा गरेका छौँ। 2 करोड बजेट विनियोजन भइसकेको छ। त्यसै गरी सङ्घीय सरकारकै तर्फबाट हामीलाई बेतम नगरपालिका वार्ड नम्बर 10 को पथभेटा चोकबाट लक्ष्मीनारायण आधारभूत विद्यालयतर्फ जोड्नुको निमित्त कालो पत्र बाटोको लागि 9 करोड रुपियाँ यसै आर्थिक वर्षमा हामीलाई प्राप्त भएको छ। त्यो काम पनि ठेक्काको प्रक्रियामा अघि गइसकेको छ, ठेक्काको काम प्रारम्भ भइरहेको छ। त्यसै गरी हामीलाई त्यही प्रदेश सरकारबाट समपूरक बजेट अन्तर्गतबाट यो सैनिक जयन्ती चोकबाट भोटनी डाँडा गाउँ हुँदै हल्लीबारी 1 शम्भु चोक जोड्ने बाटोलाई पनि हामीले करिब करिब 1900 मिटर हामीले कालो पत्र भर्ने कामहरू सम्पन्न गऱ्यौँ। थप प्रक्रिया हामीले अगाडि बढाएका छौँ त्यसलाई हल्दीबारीसँग जोड्नको लागि। त्यसै गरी हामीले तृतीय चरणमा चाहिँ सघन शहरी विकास तथा भवन निर्माण आयोजन अन्तर्गतबाट हामीले 11 बाटोहरू हामीले रिपेयर गरेर सघन शहरी विकास मार्फत सङ्घीय सरकारलाई हामीले वार्षिक कार्यक्रममा समावेश गराइदिनु भनेर हामीले जम्मा 11 बाटोहरू हामीले माग गरेको छौँ। जस्तै बेतम नगरपालिका वार्ड नम्बर 10 को नमुना चोकदेखि हल्दीबारी 1 जागृति क्याम्पससम्म जोड्नको लागि हामीले 18 करोड 42 लाखको डिपेयर सहितको हामीले रिपोर्ट हामीले पेस गरेको छौँ सङ्घीय सरकारलाई। त्यसै गरी बेतम 10 सैनिक जयन्ती चोकबाट उत्तर भुतनी गोरो टोल हल्दीबारी 2 शम्भु चोक हुँदै जलसा जोड्ने बाटोको लागि पनि हामीले डिपेयर गरेर 19 करोड 18 लाख बराबरको हामीले बजेट हामीले माग गरेका छौँ। त्यसै गरी समाधाप मिना चोक गोमन राईको घर हुँदै मिरमिर टोल हल्दीबारी 1 च्याक्ला जोड्ने बाटोको लागि पनि हामीले रिपेयर गरेर 10 करोड 69 लाख बराबरको हामीले त्यहाँ बजेट माग गरेको छौँ सङ्घीय सरकारलाई। त्यसै गरी अर्को बाटो छ शशिधर होलीबाट दक्षिण जाने बाटो कालीमुनि जर्मन डाँडा हुँदै पश्चिम गएर जोडो मार्गसम्म जोड्ने बाटोको लागि हामीले 7 करोड 75 लाख बराबरको हामीले योजना माग गरेको छौँ। त्यसै गरी अर्को बाटो छ सैनिक बजार चाम्पाङचोङबाट पूर्व सिधै हल्दीबारी 2 को केनेरी स्कुल हुँदै मिलन चोक जोड्ने बाटोको लागि हामीले 7 करोड 92 लाख बराबरको डिपेयर गरेर हामीले पेस गरिसकेका छौँ सङ्घीय सरकारलाई। त्यसै गरी अर्को कडडाँगी स्कुलबाट दक्षिण गएर गोल्लाप जोड्ने बजारकै मुखमै जोड्ने बारदर्शी 5 र हल्दीबारी 1 को सिमाना पर्छ, त्यो बाटोको लागि हामीले 8 करोड 9 लाख बराबरको हामीले डिपेयर गरेर बाटोको लागि हामीले योजना माग गरेको छौँ। त्यसै गरी पथबिटा किराँत चोकबाट उदयरत्न टोल हुँदै श्यामु सुब्बाको घरबाट गोल्लाप हल्दीबारी 1 को नेपाल डटो घरसम्म तोड्नको लागि हामीले 19 करोड 43 लाख बराबरको हामीले बाटोको डिपेयर गरेर सङ्घीय सरकारसँग हामीले माग गरेका छौँ, हामीले आश्वासन पाएका छौँ। त्यसै गरी हामीले बेतम्बर 10 को करिब करिब 3 नम्बर वार्ड र 2 नम्बर वार्डको सिमाना हुँदै भण्डारी गाउँबाट कुवापानी लक्ष्मीनारायण टोल त्यसै गरी खासबाडी गाउँ हुँदै शिवलाय चोकसँग तोड्नको लागि पनि हामीले 9 करोड 60 लाख बराबरको हामीले चाहिँ बजेट सङ्घीय सरकारलाई हामीले माग गरेका छौँ। त्यसै गरी सैनिक क्याम दोडमार्ग पथबेटा शिवलाय साइरम चोक तोरीबारी हुँदै बारदासीको 5 वार्ड र हल्दीबारीको 1 नम्बर वार्ड जोड्ने बाटोको लागि पनि हामीले 25 करोड 61 लाख बराबरको बजेट हामीले सङ्घीय सरकारलाई हामीले माग गरेका छौँ डिपेयर गरेर। र त्यो डिपेयर गरेर हामीले पेस गरिरहँदाखेरि पनि पिछले चरणमा सङ्घीय सरकारको ध्यान आकर्षण भएर हामीले जोडो मार्गमा चाहिँ थप हामीले यसपालि 1 करोड बराबरको बजेट प्राप्त गरेका छौँ र त्यसको कार्य प्रारम्भ शिवला साइरम टोलमा अहिले काम भइरहेको छ। त्यो जुन चाहिँ पथबिटा टोलबाट पश्चिम दक्षिण पर्छ त्यो कार्य प्रारम्भ भइरहेको छ। त्यो जुन किसिमको तुले हो हल्ला पाउनुभयो ग्रामीण क्षेत्रमा विकास मिलेर कामहरू भएको छैनन् भन्ने कुरो त्यो बिल्कुल गलत हो। हामीले पिछले चरणमा जिम्मेवारी प्राप्त गरे पश्चात हामीले हाम्रो क्षेत्रको विकासको लागि समृद्धिको लागि स्थानीय सरकारले पनि पहल गरिएको छ, नगरपालिकाबाट पनि हामीले निरन्तर रूपमा हामीले बजेटहरू पाइरहेका छौँ। पिछले चरणमा हामीबाटै चाहिँ केही असमझदारीहरू पैदा भएको कारणले गर्दा बेतम्बर नगरपालिका वार्ड नम्बर 10 अन्तर्गत परेका नगर स्तरीय योजनाहरू चाहिँ स्थानीय उपभोक्ताहरूसँग स्थानीय जनताहरूसँग स्थानीय व्यक्तित्वहरूसँग समन्वय गर्न नसक्दाखेरि उहाँहरूसँग तालमेल गर्न नसक्दाखेरि चाहिँ हाम्रो चाहिँ विराट पोखरदेखि विराट आधारभूत विद्यालय जोड्ने बाटोमा परेको योजना यसपालि त्यो क्यान्सल हुन गयो। यहाँ स्थानीय व्यक्तित्वहरूसँग समन्वय हुनु नसकेको कारणले गर्दाखेरि
जस्तै पृथ्वी सर, तपाईँले यी कुराहरू उठाइरहँदाखेरि धेरै भौतिक पूर्वाधारका कुराहरूमा सङ्घीय सरकार प्रदेश सरकारले बढी गरेको देखिन्छ। अब यो तपाईँहरूले प्राप्त गरेको सिलिङ बजेटको अवस्था चाहिँ के छ? साना योजनाहरूमा चाहिँ तपाईँहरू कसरी लाग्नु भएको छ? होइन, जनताका साना कुराहरू हुन्छन्, मसिना कुराहरू हुन्छन्, साना विकासका योजनाहरू चाहिँ कसरी अगाडि बढाउनु
हुन्छ? एकदम अत्यन्तै जीर्ण भएको कारणले गर्दाखेरि यो बजारलाई विकास गर्नको लागि चाहिँ हामीले अत्यन्तै चाहिँ प्रयास गरिरहेका छौँ, जस अन्तर्गत अघिल्लो वर्ष पनि हामीले बजारमा चाहिँ व्यवसायीहरू बस्नको लागि असर भएको कारणले गर्दा हामीले पेवर्स ओछ्याउने काम कार्यहरू प्रारम्भ गऱ्यौँ। त्यसै साथसाथै पानीको निकास नभएको कारणले गर्दा पश्चिमपट्टिको बाटोलाई स्तर उन्नति गर्नको लागि हामीले यसपालि पलम सेटको बाटो निर्माण गर्ने कार्य 20 लाख बराबरको बजेट विनियोजन गरेर हामीले कार्य प्रारम्भ गरेका छौँ, जो सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ। त्यसै गरी कृषि बदल भएको कारणले गर्दाखेरि हामीले कृषिको भवनहरू पनि 2 हजार नगरपालिकाको सहयोगमा हामीले सम्पन्न गऱ्यौँ र एउटा चाहिँ जीवन अवस्थामा त्यसलाई नियन्त्रण दिने प्रयास गरिरहेका छौँ। त्यसै गरी सैनिक बजारकै मुटुमा रहेको एउटा ज्ञान कुञ्ज सार्वजनिक पुस्तकालय छ, त्यसलाई पनि हामीले जीर्णोद्धार गर्नको लागि यसपालिकै बजेटमा हामीले त्यसलाई नियन्त्रण दिने प्रयास गरेका छौँ। त्यसै गरी हामीले सैनिक मोडदेखि गोलाबसम्म जुन हल्दीबारी एकको बोर्डर पर्छ त्यो बोर्डरसम्म चाहिँ अलिकति यो चोरी डकैतीहरूलाई नियन्त्रण गर्नको लागि विशेष गरी पिछले चरणमा हाम्रो क्षेत्रमा चाहिँ यो सिँचाइमा प्रयोग हुने मोटर बोरिङहरू चोरी भएको कारणले गर्दा यसलाई न्यूनीकरण गर्नको लागि प्रदेशमा समन्वय गर्दाखेरि चाहिँ सडक बत्ती हुनुपर्छ भन्ने माग आयो जनताबाट। त्यसलाई नियन्त्रण दिनको लागि चाहिँ हामीले प्रयास गऱ्यौँ र यसै खालको बजेटमा राखेर त्यो कार्य हामीले प्रारम्भ गरेका थियौँ। भर्खरै मात्रै सम्पन्न भएको छ। अहिले सैनिक मोडदेखि गोलाबसम्म तपाईँ आउनुभयो भने रात्रिको समयमा उज्यालो सडक बत्ती हजुरले प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनुहुन्छ।
त्यसको बिजुलीको महसुल चाहिँ कसले भुक्तान गर्छ सर?
महसुल चाहिँ उपभोक्ताबाट भुक्तान हुन्छ हजुर। प्रत्यक्षमा हामीले मिटर बस्दाखेरि टोल अन्तर्गत त्यो टोल अन्तर्गतको चाहिँ किसानहरूले र उपभोक्ताहरूले चाहिँ त्यसको भुक्तान गर्नुहुन्छ हजुर महसुल।
अब अलिकति तपाईँसँग प्रसङ्ग बदल्न मन लाग्यो। जस्तै 10 नम्बर वार्ड भनेको विशेष त कृषि पकेट क्षेत्रको हो, अहिले पनि धेरै किसानहरू त्यहाँ आश्रित हुनुहुन्छ। कृषि क्षेत्रमा चाहिँ वडाको बजेट, नगरको बजेट, अब सङ्घ प्रदेशका बजेटहरू त कृषिमा त्यति ठुला आउँदैनन्। के छ अवस्था? कृषकहरूलाई आत्मनिर्भर बनाउन, आधुनिक कृषि प्रणालीमा रूपान्तरण गर्नका लागि तपाईँहरूको भूमिका के रहेको छ?
कृषिमा सङ्घ र प्रदेशले हामीलाई ठुलो बजेट नदिए तापनि हाम्रो स्थानीय सरकार नगरपालिकाबाट कृषि विकास शाखाले चाहिँ किसानहरूको उत्थानको लागि चाहिँ अत्यधिक राम्रो राम्रो कार्यक्रमहरू उहाँले लन्च गरेर ल्याइरहनु भएको छ। त्यो कार्यक्रम अन्तर्गत पनि यसपालि एकदम खुसीको लाग्दो कुरो के भने समर्पण मूल्य बेतम्बर नगरपालिकाले चाहिँ तोकिदिएको छ किसानहरू मार्न पनि अवस्था छैन। समर्पण मूल्यमा तल मूल्य आयो भने नगरपालिकाले भुक्तान दिने एउटा सिस्टमको विकास गरेको छ। त्यसमा अत्यन्तै किसानहरू खुसी हुनुभएको छ, उहाँहरू अत्यन्तै आभारी हुनुभएको छ। धेरै बेतम्बर नगरपालिकाले चार नेपाल सरकारी सरकारसँग समन्वय गरेर किसानहरूलाई चाहिँ भूमिगत सिँचाइको लागि मोटर बोरिङ कार्यक्रमलाई उहाँले नियन्त्रण दिनुभएको छ। यसपालि पनि त्यो कार्यक्रम नियन्त्रण रूपमा रहेको छ। अर्कोतर्फ सरलाई अर्को पनि जानकारी गराउँ, प्रदेश सरकारले पनि हामीलाई यही चाहिँ सिँचाइको लागि यसपालि आश्वासन दिएको छ। प्रदेश सरकार अन्तर्गत पनि हामीले सिँचाइको कार्यक्रमहरू ठुलो मात्रामा बेलुकी चालेर पेश गरेको छौँ, त्यहाँबाट हामीले आश गरेको छौँ। अर्कोतर्फ सङ्घीय सरकारबाट हामीलाई विपन्न आवास कार्यक्रम अन्तर्गत जनताको चाहिँ छानो फेर्नको लागि 143 हजारको लागि हामीलाई बजेट प्राप्त भएको थियो, त्यो कार्यक्रम पनि हामीले सम्पन्न गरिसकेका छौँ हजुर।
जस्तै 2 नहरहरूले वडा नम्बर 10 छुन्छ, विशेष गरेर अदुवा भुतेनी नहर, यी नहरहरूको अवस्था चाहिँ के छ? यहाँ मर्मत सम्भार अथवा अहिले सिँचाइको अवस्था के छ?
भुतेनी सैनिक जलवक्ता संस्था मार्फतबाट चाहिँ सिँचाइ हुने करिब करिब 400 बिघा जग्गा थिए, जुन पानी चाहिँ जिम्मेदार गर्न नसकेको कारणले गर्दा, मुहानमा चाहिँ जिम्मेदार गर्न नसकेको कारणले गर्दा पर्याप्त मात्रा पानी आउन सकेको छैन। र जसको अध्यक्ष तारबल श्रेष्ठ हुनुहुन्थ्यो, उहाँको भर्खर देहान्त भयो, आज 9 दिन भएको छ उहाँको पुण्यतिथि। यो पानीलाई चाहिँ उहाँ हुँदाखेरि अत्यन्तै सक्रिय रूपमा काम गरेर चेप्लोम हाल्ने काम करिब करिब हामीले सम्पन्न गर्न लागेका छौँ। हामीले मुहानमा पुग्न लागि चाहिँ 65 मिटर मात्रै मागेर त्यसलाई चाहिँ जोड्नको लागि चाहिँ हामीले सिंचाई सिंचन कार्यालयमा माग गरेको छ र त्यो जोड्ने काम भयो भने धेरै किसानहरूले त्यो पैनीको पानी लाउन सक्ने अवस्था देखिन्छ।
जस्तै अब सामाजिक विकासको कुराहरू गरौँ, यी चाहिँ अनुदानका कामहरू अथवा तपाईँहरूले दिएका तालिमहरूका कुराहरू यी चाहिँ तालिमका लागि तालिम मात्रै भए जस्तो त्यसको रिटर्न त्यसको प्रतिफल चाहिँ प्राप्त नभएको धेरै पालिकाहरूमा सुन्न सकिन्छ। धेरै वडाहरूमा पनि हामीले अनुगमन गर्दा हामीले जाँदाखेरि तपाईँहरू जस्तै जनप्रतिनिधिसँग प्रत्यक्ष कुराकानी गर्दाखेरि पनि ती उपलब्धिमूलक देखिएका छैनन्। तपाईँहरूले यो सामाजिक विकासतर्फको खर्च चाहिँ कसरी व्यवस्थित गर्दै हुनुहुन्छ?
पछिल्लो चरणमा सामाजिक उत्थानतर्फ चाहिँ यहाँलाई जानकारी गराउँ, नगरपालिकासँग समन्वय गरेर वार्डसँग चाहिँ स्थानीय संस्थाहरू समन्वय गरेर धेरै कार्यक्रमहरू सञ्चालन गरिरहेको छौँ उहाँलाई जनचेतना फैलाउने कुरो हो। त्यसपछि लैङ्गिक हिंसा कुरो हो, महिला हिंसा कुरो हो, सेलिब्रेटी बेचदेखि लिएर विभिन्न उत्पादनशील क्षेत्रमा पनि उहाँहरूले कार्यक्रमहरू सञ्चालन गरेको कारणले गर्दा पृथ्वी चरणमा सामाजिक उत्थान भन्दा पनि कृषिपट्टिको उत्थानमा चाहिँ अलिकति प्रभावकारी भएको मैले पाएको छु। हजुर,
जस्तै यो अहिले एकदमै बढ्दै गएको छ नि लागु औषध दुर्व्यसनीको कुरा, यसलाई नियन्त्रण गर्न युवाहरूलाई यसबाट बचाउन अथवा खेलकुदका गतिविधिहरू अगाडि बढाउन चाहिँ वडाले के गर्दैछ?
लगभग वार्ड नम्बर 10 चाहिँ खेलकुदको उर्वर भूमि भएर पनि चिनिन्छ। खेलकुदको माध्यमबाट लागु औषधमा आबद्ध अथवा दुर्व्यसनमा आबद्ध युवा भाइ बहिनीहरूलाई निरुत्साहित गर्नको लागि वार्डले पनि बजेट राम्रै विनियोजन गरेको छ। यसपालि हामीले 5 लाख रुपियाँ बजेट विनियोजन गरेका छौँ भने नगरपालिकाले पनि सहयोग गरेको छ र लागु औषध दुर्व्यसन न्यूनीकरण गर्नको लागि हामीले सम्बन्धित निकायसँग समन्वय गरेर वार्षिक रूपमा हामीले कार्यक्रम पनि गर्दै आएका छौँ र लागु औषधमा आबद्ध भएका परिवारका सदस्य जीवहरूलाई पनि हामीले बोलाएर उहाँलाई चाहिँ टोल विकास संस्था मार्फत उहाँलाई जो लागु पर्छ पदार्थ सेवन गर्ने र ओछा पछाडमा संलग्न हुनेहरूलाई पनि निरुत्साहित गर्नको लागि चाहिँ हामीले पेट्रोलियम गस्तीको रूपमा प्रहरी पनि परिचालन गर्ने गरेका छौँ र हामी समाजको रूपबाट पनि हामीले हाम्रो पनि दायित्व हो भन्ने हिसाबले टोल विकास संस्थाहरू लागिदिनु भएको छ। हजुर,
अब अलिकति स्वास्थ्यको कुरा गरौँ, ग्रामीण क्षेत्र त्यसमा पनि प्रत्येक वार्डमा एउटा एउटा स्वास्थ्य केन्द्र त निर्माण भएका छन्, त्यहाँबाट दिने सुविधाहरू चाहिँ अझै पनि प्रभावकारी भएन भन्ने गुनासो छ नि, यसलाई व्यवस्थित गर्न होइन बिर्तामोडसम्म आउनुपर्ने, बिर्तामोड अहिले त नगर अस्पतालसम्मको कुराहरू छ, तल तलका गोलदाप क्षेत्रतिरका कालीमुनितिरका कटरडाँगीतिरका चाहिँ नागरिकहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन चाहिँ तपाईँहरूले के गर्दै हुनुहुन्छ, के छ अवस्था?
एउटा खुसीको विषय पनि हो सर, बेतमर नगरपालिका वार्ड नम्बर 10 दुईवटा स्वास्थ्य केन्द्र, एउटा चौकानी स्वास्थ्य केन्द्र, एउटा सहरी क्षेत्रमा भनेको सैनिक बजारमा गएर दुईवटा छ, एउटा वार्डमा एउटा मात्रै हुने प्रावधान हुँदा हुँदै पनि वार्ड नम्बर 10 चाहिँ भूगोल ठुलो भएको कारणले गर्दा दुईवटा हामीले प्राप्त गरेका छौँ। दुईवटा स्वास्थ्य केन्द्रबाट उहाँले स्वास्थ्य पाउन सक्नु हुने जति उहाँले सेवा सुविधा लिनुहुन्छ, नसकेको चाहिँ सेवा सुविधा लिनको लागि चाहिँ उहाँहरू नगर स्वास्थ्य अस्पतालमा जानुहुन्छ। नगर स्वास्थ्य अस्पतालमा जाँदाखेरि चाहिँ उहाँहरूले यस्तो गुनासो गर्ने गर्नुभएको छ, लाइन ठुलो हुन्छ, चाप बढी हुन्छ, त्यसमा ढिला सुस्ती हुन्छ सेवा सुविधा भन्ने कुरोहरू आएको छ।
हजुर,
यसलाई चाहिँ अलिकति पछिल्लो चरणमा रिपोर्टिङ भए अनुसार त्यो सुधार हुने पक्षमा गइरहेको हामीले महसुस गरेका छौँ र दबाई जुन नेपाल सरकारले वितरण गर्ने दबाई चाहिँ अलिकति पर्याप्तकारीको रूपमा चाहिँ पाउनु गर्न सकिन भन्ने कुरोहरू जनगुनासोहरू आइरहेको छन्, त्यसलाई सम्बोधन गर्नको लागि पनि स्थानीय सरकार नगर सरकारसँग समन्वय गरेर त्यसलाई फुलफिल गर्ने पक्षमा लागिरहेको छ।
अहिले विशेष गरेर पछिल्लो चरण चाहिँ ग्रामीण क्षेत्रका नागरिकहरूले आर्सेनिकयुक्त पानी पिउनु परिरहेको, ट्युबवेलको पानी पिउनु परिरहेको अवस्था थियो, अहिले चाहिँ खानेपानीको अवस्था के छ, तपाईँहरूको पहल कसरी भइरहेछ?
धन्यवाद। यो नगरपालिका अन्तर्गतको चाहिँ बाटाघाटाहरू चाहिँ मापदण्ड नपुगेको कारणले गर्दा पहिलो चरणमा वार्ड नम्बर 10 र नगरपालिकाको सहयोगमा हामीले बाटोहरू विस्तार गर्ने, नगरपालिकाको मापदण्ड अनुसार बाटो बनाउने कारण भएको कारणले गर्दा खाने पानीको पाइपहरू विस्तार गर्दा पनि धेरै क्षति हुने भएको कारणले गर्दा हामीले खाने पानीको क्षेत्रमा त्यति ठुलो उपलब्धि हासिल त गरेको छैनौँ, तर जुन जुन बाटोहरू मापदण्ड पुगेका छन् मापदण्ड पुगेका बाटोहरूमा खाने पानीको पाइपहरू विस्तार गर्ने क्रम जारी छ, त्यसलाई नियन्त्रण दिइरहेका छौँ। यसै आर्थिक वर्षमा पनि हामीले लक्ष्मीनारायण टोलमा चाहिँ त्यसलाई नियन्त्रण दिएर काम कार्य प्रारम्भ गरिएका छौँ, त्यो नियन्त्रण रूपमा अघि बढिरहेको छ। अरू क्षेत्रमा पनि हामीले खानेपानीका पाइपहरू मापदण्ड पुगेका बाटोहरूमा विस्तार गर्ने क्रम जारी छ र खानेपानीले पनि वार्ड नम्बर 10 चाहिँ पानीको प्रेसर भएन अथवा दुई तला तिन तला माथि चढेन भन्ने नै हिसाबले कुराकानी उठेपछि व्यापार क्षेत्रमा अरू डिप बोर्डिङहरू गाडेर उहाँहरूले वार्ड नम्बर 10 सम्बोधन गर्ने प्रयास गर्नुभएको छ र यसै आर्थिक वर्षबाट फेरि यो 9 वार्डको हरिचरण श्रेकोटीको घरको आश्वासन रहेको खानेपानी पनि सञ्चालनमा ल्याउने र वार्ड नम्बर 10 जनता र वार्ड नम्बर 9 जनतालाई पुर्याउने भन्ने किसिमको होला आइरहेको छ। यो सञ्चालन आयो भने वार्ड नम्बर 10 खानेपानी पर्याप्त मात्रा पुग्छ भन्ने हामीले महसुस गरेका छौँ।
अब पृथ्वी सर अन्त्यमा जस्तै तपाईँहरूसँग त युवाहरूले पनि ठुलो अपेक्षा गरेका थिए होइन, अहिले पनि सिप नभएका युवाहरू पनि रोजगारीका लागि अत्यन्तै जोखिमयुक्त काम गर्न विदेशिनुपर्ने बाध्यता छ। युवाहरूलाई स्वरोजगार बन्न अथवा स्वदेशमै केही गर्न सक्ने वातावरण बनाउन उहाँहरूलाई रोजगारमुखी योजनाहरू अगाडि सार्नुपर्ने थियो। अब बजेट अत्यन्तै कम हुन्छ, आफ्ना चाहिँ वडाका युवाहरूलाई चाहिँ सिप सिकाउ अथवा उहाँहरूलाई दक्ष बनाउनका लागि चाहिँ के योजना अगाडि सार्नु भएको छ?
विशेष गरी वार्ड नम्बर 10 युवाहरू चाहिँ धेरै मात्रामा चाहिँ खेलकुदमा रुचि राख्ने भएकाले गर्दा धेरै खेलमा चाहिँ उहाँहरू उत्कृष्ट उत्कृष्ट नतिजा हासिल गर्दै युरोपियन कन्ट्रीतिर पनि उहाँहरू अहिले जाने क्रम जारी छ। त्यो हिसाबले पनि वैदेशिक रोजगारीतिरको चाहना बढी भइरहेको छ, त्यसलाई नियन्त्रण गर्न सकिएको छैन। त्यसको साथसाथै हामीलाई युवाहरूलाई अलिकति कन्ट्रोल गर्ने चाहिँ एउटा औद्योगिक क्षेत्र भइदिएदेखि हुन्थ्यो भनेर चाहना गरिएको थियौँ। यहाँ एउटा मोनोग्राम गाई फार्म भनेर स्थापना भएको छ, जसले चाहिँ यहाँ करिब करिब 450 व्यक्तित्वहरूलाई रोजगारी दिएको छ। वेतनमा 10 यो समाधान टोल अन्तर्गत पर्छ। यो चाहिँ तर क्षमताको आधारले उहाँहरूले रोजगारी पाइरहनु भएको छ। क्षमता अपडेट भएमा राम्रो पोस्टमा नै उहाँहरू जान सक्ने अवस्था देखिएको छ। अर्को एउटा चाहिँ कुवापानी टोलमा एउटा त्यहाँ फ्लाइओभर छ, त्यो फ्लाइओभरमा पनि त्यहाँ विपन्न परिएका केही व्यक्तित्वहरूले रोजगारी पाउनु भएको छ र यसलाई नियन्त्रण दिने र स्थानीयलाई प्राथमिकता दिनुपर्छ भन्ने हिसाबले स्थानीय सरकारले पनि र टोल विकास संस्थाले पनि पहल गरिएको छ। अर्कोतर्फ सिप सिकाउने कुरोमा पनि नगरपालिका र झापा प्रदेशसँग पनि त्यो समन्वय गरेर बारिस्टा, वेरिङ, प्लम्बिङ, यो फुल फ्रेमिङ देखि लिएर विविध कार्यक्रममा चाहिँ बेतामठको चाहिँ युवा तथा स्वरोजगार शाखाबाट पनि उहाँहरूलाई तालिम गोष्ठी सेमिनारमा आबद्ध गराउने काम र स्वरोजगार हुने काममा उहाँलाई चाहिँ नियन्त्रण दिएर हामीले
जस्तै चालु आर्थिक वर्षको बजेटको तपाईँहरूको सिलिङ बजेटको अवस्था कहाँ पुग्यो, तपाईँहरूको चाहिँ जुन सिलिङ बजेट प्राप्त हुन्थ्यो त्यसको अवस्था के छ, कार्य सम्पन्न हुने
हामीले 50% कार्यक्रम हामीले सम्पन्न गरिसकेका छौँ, अरूलाई नियन्त्रण दिएका छौँ, जस अन्तर्गत एउटा नगर स्तरीय योजना चाहिँ विजयपुर क्षेत्रमा त्यो समन्वय हुन नसक्दाखेरि त्यहाँ रद्द भएको छ। हजुर, 21 लाख बराबरको
हस् पृथ्वी सर समय प्रदान गर्नुभयो व्यस्तताको बावजुद पनि
एउटा विषयमा अलिकति उठाउन गरौँ कि भन्ने कुरो छ। नगरपालिका वार्डमा 10 चाहिँ खेलकानी पोखरी, मधु पोखरी, सोधु पोखरी छन्, यसलाई समर्थन गर्नको लागि चाहिँ हामीले सकिरहेका छैनौँ। यही रेडियो मार्फत चाहिँ सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्ने हामीले चाहना पनि व्यक्त गर्न चाहन्छौँ।
पक्कै पनि ऐतिहासिक ठाउँ होइन, जुन चाहिँ नेपालमै चर्चामा आउँछ, हरेक पौराणिक ग्रन्थहरूमा पनि त्यहाँको नामहरू उल्लेख भएको हुन्छ। ती क्षेत्रहरूको संरक्षण गर्नु चाहिँ गर्नुपर्ने दायित्व स्थानीय सरकारको, त्यसतर्फ पक्कै पनि ध्यान जाओस् भन्ने हाम्रो पनि चाहिँ माग रहेको छ।
हाम्रो खेलको टुरबाट भूमि भएर टिनिने भएको कारणले गर्दा राष्ट्रिय खेलाडीहरू धेरै उत्पादन ठाउँ सैनिक हो, त्यसले भएको कारणले गर्दा यहाँका सैनिकका राष्ट्रिय खेलाडीहरूलाई चाहिँ कुनै पनि सङ्घ संस्थाहरूले अनुमोदन गरेर ती भाइहरू ती खेलाडीहरूलाई चाहिँ प्रबन्धन संरक्षण गरी हुन्थ्यो भन्ने हाम्रो आशय पनि छ। हजुर, धेरै मान्छेहरू चाहिँ रोजगारी को अवसर नभएको कारणले गर्दा यो विदेश पलायन हुने कार्यक्रम जारी छ, यसलाई रोक्न पाए अथवा न्यूनीकरण गर्न पाए हुन्थ्यो भन्ने हाम्रो पनि आशय छ। हजुर
हस्, अत्यन्तै महत्त्वपूर्ण सुझाव दिनुभएको छ, विचारहरू राखिदिनु भयो, समय प्रदान गर्नुभएकोमा यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु।
हस् धन्यवाद हजुरहरूलाई
पनि। उहाँ हुनुहुन्थ्यो बिर्तामोड नगरपालिका वार्ड नम्बर 10 वडा सदस्य पृथ्वी बस्नेत, रेडियो भिजनमा बिर्तामोड खबरमा कुराकानी गर्दै। हस् त, आजलाई बिर्तामोड खबर यति नै, हामी अर्को हप्ता फरक व्यक्तित्वसँगको कुराकानी लिएर पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।